यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपालगंजमा थप 7 जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। यो सहित मुलुकमा कोरोना संक्रमितको संख्या 82 पुग्यो। कोरोना भाइरसको नियन्त्रण र रोकथाममा अहिलेसम्म भएका प्रयास सफल रहेको कोरोना रोकथाम उच्चस्तरीय समितिको निष्कर्ष। अर्को चरणको लकडाउनबारे समितिले आज सिफारिश गर्ने। असंलग्न राष्ट्रहरूको आन्दोलन नामको सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सम्बोधन। कोरोना भाइरस विरूद्ध नाम सदस्य राष्ट्रले जारी राखेको प्रयासमा नेपालको ऐक्यबद्धता प्रकट। र कोरोना भाइरसको महामारीले शिथिल परेको अर्थतन्त्रलाई जोगाउन अमेरिकाले 30 अर्ब डलर भन्दा बढ़ी ऋण लिने। समाचार अब विस्तारमा। नेपालगंजमा आज थप 7 जनामा कोरोना संक्रमण देखिएको छ। आज भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा भएको परीक्षणको विवरण अनुसार नेपालगंज 8 का 3 जना पुरूष र 4 जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीले जानकारी दिनुभयो। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 82 पुगेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन यता कीटनाशक झोलहरू प्रयोग गरी डिसइन्फेक्ट अर्थात निसंक्रमण गर्ने क्रम बढ़ेकाले शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि कुनै पनि कीटनाशक पदार्थ छरिनु हानिकारक हुने र यसो गर्दा आँखा घाँटी श्वास प्रश्वास लगायतमा संक्रमण अझ बढ़ने हुँदा कीटनाशक पदार्थ प्रत्यक्ष शरीरमा प्रयोग नगर्न आग्रह गरेको छ। नेपालगंज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ। कोरोना संक्रमितको संख्या बढ़दै गएपछि नेपालगंज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको हो। नेपालगंजमा हिजो बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले कोरोना संक्रमण दरलाई न्यूनीकरण गर्न, संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनलाई प्रभावकारी बनाउन आज बिहान 11 बजेदेखि 25 गते मध्यरातीसम्म लागू हुने गरी नेपालगंज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो। त्यस क्रममा सुरक्षाकर्मी स्वास्थ्यकर्मी लगायत कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिने जनशक्ति बाहेक अरू कसैलाई हिँड्न नदिने खड्काले बताउनुभयो। नेपालगंजमा कोरोना भाइरसका संक्रमितहरू बढ़ेसँगै कर्णाली प्रदेशमा गए रातीदेखि 1 साताका लागि सील गरिएको छ। कर्णाली प्रदेशको मन्त्री परिषदको हिजो बसेको बैठकले नेपालगंज सहित प्रदेश नम्बर 5 तथा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण भेटिएकाले सील गरेर सुरक्षाको उपाय अवलम्बन गर्ने निर्णय गरेको हो। प्रदेश नम्बर 5 मा 2 दिनमा 17 जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ हिजोदेखि नै सतर्कता बढ़ाइएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरू सफल भएको निष्कर्ष निकालेको छ। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उच्चस्तरीय समन्वय समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरू सही दिशामा भएको निष्कर्ष निकालेको हो। समितिका प्रवक्ता नारायण प्रसाद बिडारीले बैठकमा हालसम्मको अवस्थाका बारेमा समीक्षा गरिएको, 25 गतेसम्मको लकडाउनपछि कसरी जाने भन्ने विषयमा गृहकार्य भइरहेकाले आज बस्ने समितिको बैठकले थप निर्णय गर्ने जानकारी दिनुभयो। तराईका केही क्षेत्रहरूमा संक्रमितको संख्या बढ़िरहेको अवस्थालाई अध्ययन गरी आजको बैठकले लकडाउन बारे मन्त्री परिषदलाई सिफारिश गर्ने पनि प्रवक्ता बिडारीले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले नेपालगंजमा एकै दिन धेरै संख्यामा कोरोना भाइरसको संक्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापक रूपमा बढ़ाउन सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन मार्फत उक्त स्थानमा व्यापक रूपमा परीक्षणको दायरा बढ़ाउन ध्यानाकर्षण गराउनु भएको कांग्रेस संसदीय दलले जनाएको छ। कुराकानीका क्रममा प्रमुख सचेतक खाँडले त्यस क्षेत्रमा उच्च सतर्कता अप्नाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीको यथेष्ट व्यवस्था र विशेषज्ञ सहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न राष्ट्रहरूको आन्दोलन नामको शिखर सम्मेलनलाई हिजो भिडियो सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सम्बोधनमा अहिले आफूहरू कोरोना भाइरस जस्तो अदृश्य शत्रु विरूद्ध लड़िरहेको बताउँदै यसको नियन्त्रण र रोकथाममा केन्द्रित रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले चालेका कदमहरूको जानकारी गराउँदै अहिलेसम्म नेपालमा कसैको पनि कोरोना महामारीले मृत्यु नभएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले यस संकटको घड़ीमा असंलग्न राष्ट्रहरू एकताबद्ध हुनुपर्छ र कोविड 19लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकांक्षा प्राप्तिमा सहयोग पुर्याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी विरूद्ध सदस्य राष्ट्रहरूको प्रयासमा ऐक्यबद्धता पनि प्रकट गर्नुभयो। असंलग्न राष्ट्रहरूको आन्दोलन नामको भर्चुअल सम्मेलन हिजो साँझ भएको थियो। कोरोना भाइरसको महामारीले भिडियो कन्फरेन्स विधिबाट भएको सम्मेलनमा नामका 120 सदस्य राष्ट्र मध्ये 40 राष्ट्रको प्रतिनिधित्व रहेको थियो। यसपालिको नाम सम्मेलन कोविड 19 को विश्वव्यापी महामारी र त्यसबाट सदस्य राष्ट्रहरूमा परेको प्रभावमा केन्द्रित भएको थियो। लकडाउन पछिका 40औं दिनमा करिब 3.25 अर्ब रूपियाँ बराबरको औषधि आयात भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लकडाउन पछि हालसम्म 1,69,54,48,000 बराबरको तयारी औषधि र 34,19,78,000 रूपियाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार 1,23,627 मेट्रिक टन खाद्यान्न, 35,131 मेट्रिक टन दलहन, 52,479 मेट्रिक टन तरकारी, 16,862 मेट्रिक टन फलफूल र 11,059 मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ। लकडाउन पछि खाद्य पदार्थको आयात समेत बढ़ेको छ। अर्थमन्त्री तथा अन्तर सरकारी वित्त परिषदका अध्यक्ष डाक्टर युवराज खतिवड़ाले सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसँग भिडियो कन्फरेन्सको माध्यमबाट कोरोना भाइरसको असर, बजेट कार्यान्वयनका समस्या, राजस्व तथा खर्च प्रणालीका व्यावहारिक पक्ष र आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा छलफल गर्नुभएको छ। संघ, प्रदेश र स्थानीय तहको मुख्य प्राथमिकतामा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न चालिएका कदमहरूबाट शिथिल भएको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर खतिवड़ाले अर्थतन्त्र उकास्न, रोजगारी सृजना गर्न र वित्तीय संघीयतालाई प्रभावकारी बनाउनमा आगामी वर्षको बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। छलफलमा मन्त्री डाक्टर खतिवड़ाले कोरोना भाइरस नियन्त्रणका लागि चालिएको कदमबाट अर्थतन्त्रमा परेको शिथिलतालाई पुनरुत्थान गर्न संघले तर्जुमा गरेका कार्यक्रमका अलावा सम्बन्धित तहले आवश्यकता हेरी दोहोरो नपर्ने गरी कार्यक्रम सञ्चालन गर्न सक्ने उल्लेख गर्नुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यालय भर्ना अभियान तथा नयाँ भर्ना अर्को निर्णय नहुँदासम्म नगर्न नगराउन सम्बद्ध विद्यालयहरूलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी माध्यमिक शिक्षा परीक्षा एसईई तथा कक्षा 11 र 12 को परीक्षाका सम्बन्धमा अहिले कुनै निर्णय नभएको पनि प्रष्ट पारेको छ। ती परीक्षा सञ्चालनबारे वस्तुस्थितिको सूक्ष्म अध्ययन र परामर्श भने भइरहेको मन्त्रालयले जनाएको छ। त्यस्तै संस्थागत विद्यालयहरूलाई शुल्क मिनाएका सम्बन्धमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले वैदेशिक रोजगारीका नाममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरेको बताउनु भएको छ। नेपाली श्रम रोजगार पत्रकार समूहले हिजो गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री गेवालीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको पहिचान गरी प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताउनुभयो। मन्त्री गेवालीले कोरोना भाइरस संक्रमण नियन्त्रण भई नेपाल सुरक्षित भयो भन्ने अवस्थापछि मात्र त्यस्ता व्यक्तिहरूलाई फिर्ता ल्याउने प्रक्रिया शुरू गरिने पनि उल्लेख गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगले आकस्मिक स्वास्थ्य सेवाबाट कुनै पनि कसैलाई वञ्चित नगर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ। आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा हिजो जारी प्रेस विज्ञप्तीमा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक स्थापित गर्न आयोग तीनै तहका सरकारलाई विशेष आग्रह गर्दछ भनिएको छ। अनुगमनका क्रममा केही निजी अस्पतालले बिरामीको भर्ना र उपचारमा उदासीनता देखाएको पाइएको हुँदा नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको स्वास्थ्यको हकलाई प्रचलनमा समेत बाधा उत्पन्न भएको देखिएको विज्ञप्तिमा उल्लेख छ। किसान लामो समयसम्म कृषि कार्यबाट वञ्चित रहँदा नागरिकको खाद्य अधिकार प्रचलनमा समेत बाधा उत्पन्न हुने देखिएको हुँदा खाद्य वस्तुको अभावमा व्यक्तिको जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुन पाउने मौलिक हक कार्यान्वयनमा तीनै तहका सरकारको ध्यान जान जरूरी भएको पनि आयोगले जनाएको छ। लकडाउनका बीच पनि प्रदेश नम्बर एकमा अति आवश्यक विकास निर्माणका काम शुरू भएका छन्। वर्षा शुरू हुन लागेकाले तथा आगामी बजेट तथा कार्यक्रमहरू तयारी गर्नुपर्ने भन्दै प्रदेश सरकारले अति आवश्यक विकास निर्माणका कामलाई अघि बढ़ाएको हो। वर्षा लागेपछि त्यसबाट क्षति हुन सक्ने पुल, खानेपानीको मुहान, सिंचाई लगायत अति आवश्यक संरचनामा काम शुरू गरिएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका यातायात व्यवस्था महाशाखा प्रमुख रेवती रमण पराजुरीले बताउनुभयो। उता बागलुङ बजारमा वितरण भइरहेको खानेपानी को पाइप बाढ़ीले बगाएको छ। आइतबार राति बागलुङ नगरपालिका तीनमा रहेको भुँदी खोला मुहानको पाइप बाढ़ीले बगाउँदा बागलुङ बजार क्षेत्रका 1500 जति धारा बन्द हुँदा खानेपानीको आपूर्ति रोकिएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत प्याकेजका लागि 30 अर्ब डलर ऋण लिन चाहेको बताएको छ। सन् 2008 आर्थिक मन्दीमा उठाइएको ऋण भन्दा यो 5 गुणा बढ़ी रहेको छ। गत वर्षभरि 12 खर्ब 80 करोड़ डलर ऋण लिएकोमा यो वर्षको पहिलो त्रैमासिकमा त्यसको करिब दोब्बर रकम आवश्यक परेको छ। अहिले अमेरिकाको राष्ट्रिय ऋण 250 खर्ब पुगेको छ। कोरोना भाइरसको महामारीले प्रभावित क्षेत्रहरूलाई उद्धार गर्न र स्वास्थ्य लगायतका अत्यावश्यक सार्वजनिक खर्च गर्न अमेरिकी सरकारले ऋण लिन लागेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसले अमेरिकामा 1 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुन सक्ने चेतावनी दिनुभएको छ। एक भिडियो बैठकमा बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन आफ्नो प्रशासनले सुस्त गतिमा काम गरेको भन्ने आरोपको खण्डन पनि गर्नुभएको छ। अमेरिकामा कोविड 19ले 67,000 को मृत्यु भइसकेको छ। राष्ट्रपति ट्रम्पले कोरोना विरूद्धको खोप यसै वर्षको अन्त्यसम्ममा विकास भइसक्ने विश्वास पनि व्यक्त गर्नुभएको छ। यद्यपि खोप विज्ञहरूले 12 देखि 18 महिनासम्म लाग्न सक्ने बताएका छन्। राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै फेरि पनि चीनको आलोचना गर्नुभयो। कोरोना संक्रमणपछि लागू गरिएको लकडाउनले घर फर्कन चाहने कामदारलाई रेलको भाड़ा आफै तिर्न भनेपछि भारतमा तनाव उत्पन्न भएको छ। दैनिक जालादारी गर्ने लाखौं मजदूरहरू घर फर्कने रेलको भाड़ा मात्र करिब 800 भारू लाग्ने र उनीहरूको दैनिक ज्याला 200 देखि 600 भारू मात्र हुने गरेकाले धेरैले सरकारको निर्णयको विरोध गरिरहेका छन्। भारतको प्रतिपक्षी दल कांग्रेसले यसबीच ती सबैको रेल भाड़ा तिरिदिने बताएको छ। भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले मजदूरहरूको समस्याप्रति ऐक्यबद्धता जनाउँदै पार्टीले उनीहरू सबैको भाड़ा तिरिदिने एक वक्तव्य मार्फत जानकारी गराउनु भएको छ। सरकारले विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन विमान भाड़ा निशुल्क गरेको तर मुलुकभित्रकै कामदार वर्गलाई भाड़ा तिराएकोमा सर्वत्र आलोचना भइरहेको छ। यसैबीच भारतको राजधानी नयाँ दिल्लीमा 1 महिनापछि पहिलोपटक मदिरा पसल खुल्दा ग्राहकहरूको लामो लाइन लागेपछि त्यसलाई व्यवस्थापन गर्न समस्या हुँदा सबै मदिरा पसल बन्द गर्नुपर्ने अवस्थामा पुगिएको छ। युरोपेली नेताहरूले कोरोना भाइरस विरूद्ध खोप विकास गर्ने एक संयुक्त परियोजनाका लागि 7.5 अर्ब डलर उठाउन आह्वान गर्ने निर्णय गरेका छन्। ब्रसल्सले नेतृत्व लिएको यस प्रकारको पहललाई युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लियनले समर्थन गर्नुभएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि यस्तो कार्यमा एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभएको छ। अब मौसम। आज देशका पश्चिमी भागमा प्राय बदली हुने र अन्य भागमा सामान्य बदली रही पश्चिमी भागका धेरै स्थानका साथै पूर्वी तथा मध्य भागका 1-2 स्थानमा हावाहुरी मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपालगंजमा थप 7 जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 82 पुग्यो। कोरोना भाइरसको नियन्त्रण र रोकथाममा अहिलेसम्म भएका प्रयास सफल रहेको कोरोना रोकथाम उच्चस्तरीय समितिको निष्कर्ष। अर्को चरणको लकडाउनबारे समितिले आज सिफारिश गर्ने। असंलग्न राष्ट्रहरूको आन्दोलन नामको सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सम्बोधन। कोविड 19 विरूद्ध नाम सदस्य राष्ट्रले जारी राखेको प्रयासमा नेपालको ऐक्यबद्धता प्रकट। र कोरोना भाइरसको महामारीले शिथिल परेको अर्थतन्त्रलाई जोगाउन अमेरिकाले $30 खर्ब भन्दा बढ़ी ऋण लिने। यसका साथै बिहान 9 बजेको समाचार यही पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।